بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی آدرنیہ شروتاؤں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ پریہ شروتاؤں، آج کے کاریکرم کا شبھ آرمبھ ہم پوتر قرآن کے سورہ آراف کی 180 سے 183 تک کی آیتوں سے کر رہے ہیں۔ قاری ہیں شری علی اصغر برومند۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، ولله الأسماء الحسنى فادعوه بها، وذروا الذين يلحدون في أسمائه، سيجزون ما كانوا وممن خلقنا أمة يهدون بالحق وبه يعدلون، والذين كذبوا بآياتنا سنستدرجهم من حيث لا يعلمون، والذين كذبوا بآياتنا سنستدرجهم من حيث لا يعلمون، وأملي لهم، إن كيدي متين، صدق اللہ العلی العظیم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، اور اچھے نام اللہ ہی کے لیے ہیں، تو تم انہی کے دوارا اسے پکارو اور ان لوگوں کو چھوڑ دو جو اس کے ناموں کے وشے میں کٹلتا گرہن کرتے ہیں، جو کچھ وہ کرتے ہیں اس کا پھل وہ جلد پائیں گے، اور جن لوگوں کو ہم نے پیدا کیا ہے ان میں ایک گٹ ایسے لوگوں کا بھی ہے جو حق کے ساتھ مارگ دکھاتے ہیں اور اسی کے ساتھ انصاف کرتے ہیں، اور جنہوں نے ہماری آیتوں کو جھٹلایا ہم انہیں اس پرکار آہستہ آہستہ جہنم میں لے جائیں گے کہ انہیں پتہ بھی نہیں چلے گا، اور میں انہیں ڈھیل دیتا ہوں، نسندیہ میری چال درڑ ہے۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔ شروتاؤ، ہمارا یہ پرسارن آپ شارٹ ویو میں 31 میٹر بینڈ برابر 9510 کلو ہرٹز پر سن رہے ہیں۔ شروتاؤ، پتر ویوہار کے لیے ہمارا ای میل ایڈریس ہے hindi@ws.irib.ir، جبکہ ہماری ویب سائٹ کا پتہ ہے parstoday.com/hi۔ شروتاؤ، آج سوموار ہے، خرداد کی 3، شوال کی 12 اور مئی کی 24 تاریخ۔ ہمارے آج کے کاریکرموں کی روپ ریکھا اس پرکار ہے۔ سب سے پہلے انتراشٹریہ سماچار ہوں گے، جس کے پشچات آپ راجنیتک چرچا کا دینک کاریکرم سنیں گے۔ اس کے بعد ہم آپ کو خرم شہر کی آزادی کے اپلکش میں ایک وشیش کاریکرم سنوائیں گے، اور ہماری سبھا کا انتیم کاریکرم ہوگا وشو درپن۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے، اور اب آپ وشو سماچار سنیے۔ بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ فلسطینی نیتاؤں کے نام جوابی خط میں ایران کی اسلامی کرانتی کے ورشٹھ نیتا نے مہتوپورن بھوشیہ وانی کی ہے۔ تہران کا کہنا ہے کہ بائیڈن پرشاسن کو ٹرمپ کی ایران ورودھی نیتی سے پیچھے ہٹنا ہی ہوگا۔ فلسطینی گٹھوں نے اسرائیل کو چیتاونی دی ہے کہ پھر سے یدھ کی آگ بھڑک سکتی ہے۔ اور اب آپ مریم مہرداری اور حسن عباس سے وستار سے سماچار سنیے۔
اسلامی کرانتی کے ورشٹھ نیتا نے حماس کے پولیٹ بیورو کے چیف اور جہادی اسلامی سنگٹھن کے نیتاؤں کے خط کے جواب میں کہا ہے کہ وہ اپنی نرنائک جیت ضرور دیکھیں گے۔ آیت اللہ العظمیٰ سید علی خامنئی نے فلسطین کے اسلامی پرتیرود سنگٹھن حماس کے راجنیتک کاریالے کے پرمکھ اسماعیل ہنیہ اور جہادی اسلامی سنگٹھن کے مہا سچیو زیاد نخالا کے پتروں کے جواب میں فلسطین پر روایت قبضہ کرنے والوں سے سنگھرش کو اتیاچار، کفر اور سامراجی کے مقابلے میں پرتیرود بتایا، اور بل دے کر کہا ہے کہ سنگھرش کے میدان میں ہمارے دل آپ کے ساتھ موجود ہیں، اور آپ کی جیت کا سلسلہ جاری رہنے کے لیے ہماری دعائیں لگاتار جاری ہیں۔ انہوں نے اسماعیل ہنیہ کے خط کے جواب میں لکھا ہے کہ آپ کا سنگھرش اتیاچار، کفر اور سامراجی کے خلاف ہے، اور اس طرح کا سنگھرش ایشور کی مرضی کے مطابق ہے۔ انشاءاللہ ایشور کی مدد سے آپ لوگ وجئی ہوں گے، اور پوتر دھرتی کو اویدھ قبضہ کرنے والوں کے استتو سے خالی کرا لیں گے۔ آیت اللہ العظمیٰ خامنئی نے فلسطین کے جہاد اسلامی سنگٹھن کے مہا سچیو زیاد نخالا کے خط کے جواب میں لکھا ہے کہ آپ فلسطینی بھائیوں کے مہان اور سفل جہاد نے پوری دنیا میں آپ کے چاہنے والوں کو خوش کر دیا۔ انہوں نے لکھا ہے کہ سنگھرش کے میدان میں ہمارے دل آپ کے ساتھ موجود ہیں، اور آپ کی جیت کا سلسلہ جاری رہنے کے لیے ہماری دعائیں لگاتار جاری ہیں، اور آپ اپنی نرنائک جیت ضرور دیکھیں گے۔
اسلامی گنتنتر ایران کے ودیش منتری محمد جواد ظریف نے کہا ہے کہ ایران پر سے پرتیبندھ ہٹانا امریکہ کا نیتک اور قانونی کرتویہ ہے۔ سماچار ایجنسی فارس کی رپورٹ کے انوسار ایران کے ودیش منتری محمد جواد ظریف نے امریکہ کے ودیش منتری اینٹونی بلنکن کے ایک تازہ بیان پر پرتکریا دیتے ہوئے کہا کہ اسلامی گنتنتر ایران پر امریکہ دوارا لگائے گئے پرتیبندھوں کو سماپت کرنا نیتک اور قانونی طور پر امریکہ کا کرتویہ بنتا ہے۔ ایران کے ودیش منتری نے کہا کہ ٹرمپ کے شاسن کال میں لگے سارے پرتیبندھوں کو سماپت کرنا ہی ایک حل ہے، کیونکہ اب اس مدعے پر بات چیت کا کوئی ارتھ نہیں ہے۔ जरीफ ने ईरान के खिलाफ ट्रंप द्वारा लगाए गए प्रतिबंधों की आलोचना करते हुए कहा कि जिस तरह प्रतिबंध लगाना ट्रंप के काम नहीं आया, उसी तरह प्रतिबंधों को जारी रखना अमरीका की हालिया सरकार के भी काम नहीं आएगा।
विदेश मंत्रालय के प्रवक्ता ने कहा है कि अगर ईरान व IAEA के बीच पिछले समझौते की समय सीमा बढ़ाई जाती है तब भी एजेंसी को सेफगार्ड से इतर पहुंच नहीं दी जाएगी। सईद खतीबजादे ने सोमवार को अपने साप्ताहिक पत्रकार सम्मेलन में ईरान व IAEA के बीच पिछले समझौते की समय सीमा सशर्त रूप से एक महीने के लिए बढ़ाए जाने की संभावना के बारे में कहा कि अंतर्राष्ट्रीय परमाणु ऊर्जा एजेंसी के साथ पिछले समझौते की समय सीमा बढ़ाए जाने की बात की अंतिम समीक्षा की जा रही है और जैसे ही इसके बारे में कोई निश्चित फैसला होगा उसे सार्वजनिक कर दिया जाएगा। उन्होंने इस बात का उल्लेख करते हुए कि वियना में परमाणु समझौते के संयुक्त आयोग की वार्ता में ध्यान योग्य प्रगति हुई है, कहा कि अमेरिका की नई सरकार को पिछली सरकार के लहजे से दूर रहना चाहिए और ईरानी जनता के खिलाफ ट्रंप सरकार की अधिकतम दबाव की विफल नीति से पीछे हट जाना चाहिए।
सिपरे आसमान 1400 नामक संयुक्त सैन्य अभ्यास मंगलवार से शुरू होगा, जिसमें ईरान की सेना के सभी विभागों की इलेक्ट्रॉनिक युद्ध की रणनीतिक इकाइयां भाग लेंगी। ये संयुक्त सैन्य अभ्यास ईरान के केंद्र में स्थित इस्फान प्रांत में आयोजित होगा। ईरान सेना के उप समन्वयकर्ता रियर एडमिरल हबीबुल्ला सैयारी ने सोमवार को बताया कि थल व वायुसेना की रैपिड एक्शन फोर्स एयर डिफेंस और नौसेना का यह संयुक्त सैन्य अभ्यास इस्फान को केंद्र मानकर देश के एक बड़े भाग में आयोजित होगा। उन्होंने बताया कि इसमें इलेक्ट्रॉनिक युद्ध के मैदान में प्रतिरक्षा व आक्रामक तरीकों का प्रदर्शन किया जाएगा और इसी तरह संवेदनशील विभाग की अंतिम उपलब्धियों व युद्ध संबंधी क्षमताओं का भी प्रदर्शन होगा।
3 खुर्दाद बराबर 24 मई सन 1982 को ईरान के दक्षिण पश्चिम में स्थित खुर्रम शहर की आजादी की वर्षगांठ है। ये दिन इस्लामी गणतंत्र ईरान के कैलेंडर में प्रतिरोध, त्याग और विजय दिवस के रूप में मनाया जाता है। पवित्र प्रतिरक्षा के गौरवशाली वर्षों के दौरान बहुत सारे ऐतिहासिक दिन दर्ज हुए हैं कि जिनकी महानता और महत्व हमेशा दिमाग में बाकी रहेगी। 3 खुर्दाद बराबर 24 मई भी उन्हीं दिनों में से एक है जो हमेशा के लिए आज़ादी पसंद लोगों के दिलो दिमाग में बाकी रहेगा। खुर्रमशहर की आज़ादी ईरान इराक युद्ध के इतिहास में एक महत्वपूर्ण मोड़ था। खुर्रमशहर की आज़ादी इराक के पूर्व तानाशाह द्वारा 8 वर्षों तक ईरान पर थोपे गए युद्ध के दौरान की सबसे बड़ी घटनाओं में से एक है। खुर्रमशहर की आज़ादी वर्ष 1982 में अंजाम पाने वाले बैतुल मुकद्दस सैन्य ऑपरेशन के लक्ष्यों में से एक सबसे महत्वपूर्ण लक्ष्य था। यह शहर 578 दिनों तक इराक के अतिक्रमणकारी बासी शासन के सैनिकों के कब्जे में था, जिसे ईरानी जियालों ने 19 महीनों में आजाद करा लिया था।
फिलिस्तीन के प्रतिरोधकर्ता गुटों ने इसराइल को वार्निंग दी है कि संघर्ष विराम को मजबूत बनाने का मौका खत्म हो रहा है और अगर ज़ायोनी शासन ने अपने वादों को पूरा नहीं किया तो टकराव फिर से शुरू हो जाएगा। बैतुल मुकद्दस, मस्जिद अल अक्सा और शेख जर्राह मोहल्ले में ज़ायोनी शासन की भड़काऊ कार्रवाइयों और कई फिलिस्तीनियों की गिरफ्तारी के बाद फिलिस्तीन के प्रतिरोधकर्ता गुटों ने एक मिस्री प्रतिनिधि मंडल समेत कुछ मध्यस्थ देशों के माध्यम से इसराइल को वार्निंग दी है कि वो अपने वादों का पालन नहीं कर रहा है और ये बात प्रतिरोध को दोबारा टकराव शुरू करने की तरफ बढ़ा रही है। फिलिस्तीनी गुटों ने इसी तरह सचेत किया कि गजा पर किसी भी तरह के हमले का मुंह तोड़ जवाब दिया जाएगा, विशेषकर इसलिए कि ज़ायोनी रॉकेटों और फायर बैलून्स के बारे में कुछ नई शर्तें थोपने के चक्कर में हैं।
इसराइली सेना के एक रिटायर्ड जनरल ने कहा है कि सरकार को गजा से इसराइल की ओर फायर किए जाने वाले रॉकेटों और मिसाइलों को रोकने में हार का मुंह देखना पड़ा है। इसहाक ब्रीक ने एक रेडियो इंटरव्यू में कहा कि तेल अवीव में प्रतिरोधकर्ता बलों के साथ कई मोर्चों पर जंग का सामना करने की क्षमता नहीं है। उन्होंने कहा कि इसराइल के फाइटर जेट्स ने 12 दिन के युद्ध के दौरान गजा पट्टी पर भारी बमबारी की, लेकिन यह दृष्टिकोण पूरी तरह से अनुपयोगी सिद्ध हो चुका है कि हवाई हमलों के माध्यम से जंग जीती जा सकती है।
यमन के लोकप्रिय जन आंदोलन अंसारुल्लाह के महासचिव ने कहा है कि आने वाले दिनों में ज़ायोनी दुश्मन को और ज्यादा हार का मुंह देखने के लिए तैयार रहना चाहिए। प्राप्त रिपोर्ट के अनुसार यमन के लोकप्रिय जन आंदोलन अंसारुल्लाह के महासचिव सैयद अब्दुल मलिक बदरुद्दीन अलाउसी ने रविवार को दिए अपने एक भाषण में कहा कि समय यमन को उस आक्रामकता का सामना है कि जिसकी निगरानी अमेरिका कर रहा है और इसका नक्शा वैज़ायोनी शासन और ब्रिटेन ने मिलकर तैयार किया है और जिसे इनके गुलाम व्यवहारिक बना रहे हैं। अलहौसी का कहना था कि फिलिस्तीनी राष्ट्र पर जारी ज़ायोनी शासन के अत्याचार स्वयं इस अवैध शासन को धराशायी कर देंगे।
भारत की मोदी सरकार द्वारा बनाए गए विवादित कृषि कानूनों के खिलाफ दिल्ली की सीमाओं पर आंदोलन कर रही 40 यूनियनों के प्रधान संगठन संयुक्त किसान मोर्चा ने 26 मई को प्रदर्शन के 6 महीने पूरे होने के मौके पर काला दिवस मनाने की घोषणा की है। वहीं भारत के 12 प्रमुख विपक्षी दलों ने किसानों का समर्थन करते हुए कहा है कि केंद्र सरकार को अहंकार छोड़कर तत्काल किसानों से बातचीत शुरू करनी चाहिए।
इराक के बसरा प्रांत में अमेरिका के आतंकी सैनिकों के काफिले पर एक बार और हमला हुआ है। समाचार एजेंसी फार्स की रिपोर्ट के अनुसार इराक के बसरा प्रांत में अमरीकी सैनिकों के काफिले के रास्ते में एक जोरदार धमाका हुआ है। इस धमाके में होने वाली जानी और माली नुकसान के बारे में अभी तक कोई रिपोर्ट सामने नहीं आई है। और इसी के साथ रेडियो तेहरान से अंतर्राष्ट्रीय समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
राजनीतिक चर्चा के साथ मैं अख्तर रिज़वी आपकी सेवा में उपस्थित हूँ, मेरा सलाम स्वीकार करें। आज की चर्चा का विषय है इसराइल और अमेरिका ने माना प्रतिरोध का लोहा। इराक का दाइश के विरुद्ध ऑपरेशन और दिल्ली में टीकाकरण प्रभावित।
हमारी फाइजर से बात हुई
तो पहले फिलिस्तीन का विषय। अमरीकी और ज़ायोनी विशेषज्ञों का ये मानना है कि गजा की इस बार की जंग ने इसराइल के सारे समीकरणों को तबाह करके रख दिया और फिलिस्तीनी इसराइल को भारी नुकसान पहुंचाने में कामयाब रहे। गजा से IRIB के लिए इब्राहिम अहमद की रिपोर्ट, साथी रविश जैदी की जबानी।
بإجماع من كل المراقبين حتى الأمريكيين ومراقبين داخل الكيان الصهيوني।
अमरीकी और ज़ायोनी विशेषज्ञों का कहना है कि इस बार गजा की जंग अतीत की जंगों से पूरी तरह अलग थी और प्रतिरोध के ज्याले इसराइल को भीषण सूचना और जानी व माली नुकसान पहुंचाने में कामयाब रहे। इस चीज ने ज़ायोनी शासन के आंतरिक हलकों को ही केवल भयभीत नहीं किया बल्कि नेतन्याहू के सारे समीकरणों को तबाह करके रख दिया, साथ ही शक्ति संतुलन को भी बदल कर रख दिया। एक फिलिस्तीनी टीकाकार का कहना है कि प्रतिरोध के जालों ने इस बार साधारण संसाधनों से जो उन्होंने खुद बनाया ज़ायोनी दुश्मनों को भारी नुकसान पहुंचाया। प्रतिरोधकर्ताओं की ये कार्रवाई उनके संकल्प को जाहिर करती है। प्रतिरोध के जियाले निष्ठावान और सच्चे सैनिक हैं। इंशाअल्लाह बैतुल मुकद्दस जल्द आजाद होगा। एक अंटीकाकार का कहना है कि प्रतिरोध के जियाले प्रगति कर रहे हैं जबकि अति ग्रहणकारी ज़ायोनी सैनिक पीछे हटते जा रहे हैं। ये जीत फिलिस्तीनी संघर्षकर्ताओं, प्रतिरोध के मोर्चे और इस्लामी जगत की जीत है जो प्रतिरोध के मोर्चे के मार्ग में आगे बढ़ रहे हैं ताकि फिलिस्तीन की सारी जमीनों को ज़ायोनियों के चंगुल से आजाद करा सकें।
الكيان الصهيوني لا يزال مشغولا في احصاء اضراره
आरंभिक सूचनाओं के आधार पर इस जंग में इसराइल को $2 अरब से अधिक का नुकसान हुआ है और इस शासन का निजी विभाग हर दिन बंदी की वजह से $60 मिलियन का नुकसान उठा रहा है और इसी तरह ज़ायोनी शासन को $1 अरब का और भी नुकसान हुआ है क्योंकि उसने गजा पर महंगे हथियारों का इस्तेमाल किया है। फिलिस्तीनियों के पास जो संभावनाएं और ताकत थी उसी से इसराइली दुश्मन को नुकसान पहुंचाने में कामयाब रहे और इस शासन पर नया समीकरण थोपने में सफल रहे। जी हाँ, ये जंग अतीत की जंगों से बहुत ही अलग थी और गजा को होने वाले नुकसान के बावजूद प्रतिरोधकर्ता इसराइल को सामरिक और वित्तीय क्षेत्र में बहुत अधिक नुकसान पहुंचाने में कामयाब रहे। गजा फिलिस्तीन से IRIB के लिए इब्राहिम अहमद की रिपोर्ट।
आतंकवादियों के विरुद्ध इराकी सेना के ऑपरेशन जारी हैं और सेना ने ऑपरेशन के दौरान दाइश को बहुत अधिक नुकसान पहुंचाया है। दाइश के विरुद्ध ऑपरेशन का ब्यौरा इराकी कमांडरों ने पेश किया और सेना की उपलब्धियां गिनवाईं। बगदाद से IRIB के लिए जलाल खालिदी की रिपोर्ट, साथी मोहम्मद मेहदी की जबानी।
आतंकवादियों के विरुद्ध 29 ऑपरेशन के बाद इराकी सेना ने दाइश के 20 आतंकवादियों को ढेर कर दिया और 13 कार बमों को तबाह कर दिया। इराकी कमांडरों ने बगदाद में एक प्रेस कॉन्फ्रेंस करके इस ऑपरेशन का ब्यौरा जनता के सामने पेश किया। 29 ऑपरेशन के दौरान सेना, पुलिस, खुफिया विभाग और स्वयंसेवी बलों की भागीदारी से सीरिया से मिली इराक की सीमा के 220 किलोमीटर के क्षेत्र को सुरक्षित कर लिया और उम्मीद है कि बहुत जल्द ही सीरिया से मिलने वाली इराकी सीमा से आतंकवादियों को खदेड़ दिया जाएगा। पिछले 2 सप्ताह के दौरान 202 बम और 130 मिसाइलों को बरामद किया गया और उन्हें तबाह कर दिया गया। हमारे सैनिक हमरीन की पहाड़ियों और सलाहुद्दीन के जंगलों में दाइश के 963 खुफिया ठिकानों का पता लगाने और उन्हें तबाह करने में कामयाब रहे। सबसे बड़ी कार्रवाई दियाला प्रांत से आतंकवादियों को खदेड़ने की कार्रवाई थी। ये वो प्रांत है जो बगदाद, इराकी कुर्दिस्तान और ईरान से बहुत नजदीक है। पिछले 2 महीनों के दौरान इस प्रांत में बहुत अधिक आतंकवादी हमले हुए थे और इराक सरकार ने इस प्रांत से आतंकवादियों को खदेड़ने के लिए रैपिड एक्शन फोर्स को रवाना किया। दियाला प्रांत में रैपिड एक्शन फोर्स ने नए ठिकाने बनाने की दाइश की कार्रवाई को विफल बना दिया और उसने सबसे पहले मक्तादिया, जीजानी और इबारा से आतंकवादियों को खदेड़ दिया। अब 1 सप्ताह से इराकी सेना के जवानों ने दियाला प्रांत के बागों और खेतों में अपनी पोजीशन मजबूत कर ली है और ये वो इलाके थे जहां दाइश के खिलाफ कार्रवाई में भी इन इलाकों से दाइश को खदेड़ा नहीं गया था। इराक में आतंकवाद के खिलाफ ऑपरेशन का सबसे महत्वपूर्ण बिंदु यह है कि इराकियों ने खुद ही दाइश की नाक में दम कर दिया है और इराकी लगातार दाइश का पीछा कर रहे हैं और ये इराक में विदेशी सैनिकों के निष्कासन की भूमिका बन सकता है। जलाल खालिदी, IRIB न्यूज, बगदाद।
और अब रुख करते हैं भारत का।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनैतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनैतिक चर्चा।
कोरोना वायरस संक्रमण रोधी टीके की भारी कमी के चलते भारत की राजधानी दिल्ली में टीकाकरण प्रभावित हो रहा है। इस बीच सोमवार को ही समाचार एजेंसी ANI से बातचीत में दिल्ली के मुख्यमंत्री अरविंद केजरीवाल ने कहा कि हमने कोरोना के टीकों की आपूर्ति की कड़ी में फाइजर और मॉडर्ना से बातचीत की है, लेकिन दोनों ही कंपनियों ने दिल्ली सरकार को सीधे टीके देने से साफ इनकार कर दिया है। पूरा ब्यौरा दे रहे हैं नई दिल्ली से हमारे संवाददाता शमशाद काजमी।
भारत में कोरोना वायरस की दूसरी लहर की तीव्रता यद्यपि कम हो रही है, लेकिन इस घातक बीमारी से मरने वालों की संख्या 3 लाख को पार कर गई है। केंद्रीय स्वास्थ्य मंत्रालय के अनुसार पिछले 24 घंटे में कोरोना से 4,454 रोगियों की मौत के साथ ही भारत में इस महामारी से मृतकों की संख्या 3,03,720 तक पहुंच गई है। कोरोना वायरस के विनाशकारी फैलाव को रोकने के लिए दिल्ली सहित हरियाणा, तमिलनाडु, राजस्थान, केरल और बिहार में लॉकडाउन और दूसरे प्रतिबंध जारी हैं, जिनकी अवधि बढ़ा दी गई है। दिल्ली में अगले सप्ताह से अनलॉक की प्रक्रिया आरंभ होगी, लेकिन यहां ब्लैक फंगस के बढ़ते हुए मामले चिंता का कारण बन रहे हैं। दिल्ली के मुख्यमंत्री अरविंद केजरीवाल ने कहा कि ब्लैक फंगस के उपचार के लिए कई केंद्र बनाए गए हैं, लेकिन उपचार के लिए दवाओं का अभाव है। दिल्ली में वैक्सीन की कमी के कारण 18 से 44 वर्ष की आयु के नागरिकों के लिए गठित वैक्सीन केंद्र फिलहाल बंद कर दिए गए हैं और मुख्यमंत्री के अनुसार अमरीकी कंपनियों फाइजर और मॉडर्ना ने दिल्ली सरकार को वैक्सीन देने से इनकार कर दिया है।
हमारी फाइजर से बात हुई, फाइजर वाले कहते हैं जी आपको नहीं देंगे, हम केंद्र सरकार से बात करेंगे। हमारी मॉडर्ना से बात हुई, मॉडर्ना वाले कहते हैं जी हम आपको नहीं देंगे, हम केंद्र सरकार से बात करेंगे। मेरी केंद्र सरकार से हाथ जोड़ के अपील है कि हमारा देश ऑलरेडी काफी समय लूज कर चुके हैं, हम लोग काफी समय हो चुका है, तो अब हमें और समय नहीं गंवाना चाहिए। ये कोई भी विदेशी कंपनी जो है, अब तो कई सारी वैक्सीन आ चुकी है इंटरनेशनल मार्केट में, जॉनसन एंड जॉनसन है, मॉडर्ना है, फाइजर है और भी बहुत सारी है, तो इनसे सबसे केंद्र सरकार बात करके केंद्र सरकार इनसे सारा इम्पोर्ट करे और राज्यों के अंदर बांट दे।
दिल्ली में पिछले 24 घंटे में 30 मार्च के बाद कोरोना के सबसे कम 1,550 नए मामले दर्ज किए गए हैं और 207 कोरोना संक्रमितों की मौत हुई है। दिल्ली में पॉजिटिविटी रेट 2.5% तक पहुंच गई है। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
दोस्तों, राजनीतिक चर्चा का ये कार्यक्रम यहीं पर समाप्त होता है। ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, सभा के अंत में आप सुनेंगे कार्यक्रम विश्व दर्पण, किंतु उससे पहले प्रस्तुत है खुर्रम शहर की आजादी पर विशेष कार्यक्रम।
दोस्तों, ईरान के खुर्रम शहर की आजादी की वर्षगांठ पर एक विशेष कार्यक्रम के साथ आपकी सेवा में हाजिर हैं। रविश जैदी का सलाम स्वीकार कीजिए। दोस्तों, ईरान के शूरवीर जवानों ने खुर्रम शहर को आजाद करा के ईरान के इतिहास का एक स्वर्णिम अध्याय जोड़ दिया था। 3 खुर्दाद 1361 हिजरी शमसी बराबर 24 मई 1982 को ईरान के शूरवीर जवानों ने खुर्रम शहर को आजाद करा के बहादुरी, साहस, त्याग व परित्याग का जो बेजोड़ नमूना पेश किया है वो ईरानी इतिहास में अमर रहेगा और ईरानी पीढ़ियां उस पर गर्व करेंगी। खुर्रम शहर ईरान का एक बंदरगाही और सीमावर्ती नगर है। 35 दिनों तक ईरानी जनता और जवानों के कड़े प्रतिरोध के बाद 4 अबान सन 1359 हिजरी शमसी बराबर 26 अक्टूबर वर्ष 1980 को इराक के बासी शासन के सैनिकों ने इस नगर पर कब्जा कर लिया था اور اس کے 578 دنوں کے بعد ایران کے جوانوں نے اس نگر کو دشمن کے چنگل سے آزاد کرا لیا۔ جب یہ خبر پڑھی جا رہی تھی تو نیوز کاسٹر کا انداز ایسا تھا جیسے وہ خبر نہیں پڑھ رہے ہیں بلکہ بڑی فتح کا اعلان کر رہے ہیں۔ خرم شہر پر قبضہ کر لینے کے بعد عراقی سینا نے اس نگر میں اپنے مورچوں کو بہت مضبوط بنایا، اور اس پرکار سے کہ صدام نے بڑے اہنکار سے کہا تھا کہ اگر ایرانی خرم شہر کو آزاد کرا لیں گے تو ہم بصرہ نگر کی کنجی ان کے حوالے کر دیں گے۔ ورش 1980 میں عراقی سینا نے خرم شہر پر قبضہ کرنے کے لیے بھیشن حملہ کیا تھا، اس پرکار سے کہ خرم شہر کا شاید ہی کوئی مکان بچا ہوگا جس پر حملے کا کوئی نہ کوئی چن نہ ہو۔ لوگ پریشان تھے، افراتفری کا ماحول تھا، ایک شڑ کے لیے بھی عراقی سینا کے حملے بند نہیں ہو رہے تھے، گھائل لوگوں کو اسپتالوں میں استھانترت کیا جا رہا تھا۔ وہ سمے بھی آ گیا جب اسپتال بھی گھائلوں سے بھر گئے اور ان میں بھی جگہ نہیں رہ گئی۔ زمینی حملوں کے علاوہ عراق کی باسی سینا یدھک ویمانوں سے بھیشن بمباری کرتی تھی، کہیں سے کوئی آشا کی کرن دکھائی نہیں پڑ رہی تھی۔ جو بھی اس سمے عراقی سینا کی تیاریوں اور اس کے بھیشن حملوں کو دیکھتا وہ یہی کہتا تھا کہ عراقی سینا سے مقابلہ اسمبھو ہے، پرنتو ایران کے جوانوں نے ہر پرکار کے آدھونکتم ہتھیاروں سے لیس عراقی سینا کو سبق سکھایا، اور پراجے کا وہ کٹو سواد چکھایا اسے نہ کیول صدام کی سینا نہیں بھول سکی بلکہ اس کا سواد وہ دیش بھی نہیں بھول سکے جنہوں نے ہر پرکار سے صدام کا سمرتھن کیا تھا۔ یہی نہیں، پشمی دیشوں نے جب یہ دیکھا کہ وہ ایرانی سینا اور اس دیش کے شورویر جوانوں کا مقابلہ نہیں کر سکتے تو انہوں نے رسائنک ہتھیار بھی صدام کو دے دیے، اور صدام نے کئی بار ان پرتبندھت ہتھیاروں کا پریوگ کیا جس سے ہزاروں ایرانی شہید و گھائل ہوئے۔ صدام نے وشیلی گیس سے جو حملہ کیا تھا اس سے پربھاوت ہزاروں ایرانیوں کو آج بھی دیکھا جا سکتا ہے، جو پشمی مانو ادھیکاروں کی رکشا کا دم بھرتے ہیں اس سے پوچھا جانا چاہیے کہ رسائنک ہتھیاروں کو کس نے صدام کو دیا تھا، اور جو لوگ رسائنک ہتھیاروں کے کارن ایران میں مارے گئے ان کے معاملے میں صدام اور اس کے سمرتھک دیشوں کی آج تک بھرسنا کیوں نہیں کی گئی، اس بات کی جانچ کیوں نہیں کی جاتی کہ صدام کے پاس رسائنک ہتھیار کہاں سے آئے تھے، کن دیشوں اور کمپنیوں نے یہ ہتھیار اپلبدھ کرائے تھے۔ عراق ایران یدھ کے دوران ایرانی سنگھرش کرتاؤں کے ایک سین آپریشن کا نام بیت المقدس تھا، جسے ایرانی سینا اور ایران کی اسلامی کرانتی کے سنگرکشک بل سپاہ پاسداران نے مل کر انجام دیا تھا۔ اس ایتہاسک آپریشن کا کوڈ ورڈ تھا یا علی ابن ابی طالب۔ اس کوڈ ورڈ کے اعلان کے ساتھ ہی آپریشن شروع ہوا جس نے بالکل الگ اتہاس لکھ دیا۔ 24 مئی 1982 کو خرم شہر کی آزادی پر انتراشٹریہ استر پر پرتکریائیں جتائی گئی تھیں۔ بہت سے سنچار مادھیموں نے انتراشٹریہ وشلیشکوں کے حوالے سے لکھا تھا کہ عراق کے ہاتھ سے خرم شہر کے निकल जाने से वार्ता में इराक का जो राजनीतिक आधार था और उसकी वजह से वो ईरान से विशिष्टताएं हासिल कर सकता था, वो सब खत्म हो गया। ईरान के शूरवीर जवानों द्वारा खुर्रम शहर का आज़ाद कराया जाना ईरान इराक इतिहास में एक नया मोड़ था, और इसी कारण इस दिन को दुश्मन के मुकाबले में ईरान में सफलता, प्रतिरोध और बहादुरी का प्रतीक के रूप में देखा जाता है। खुर्रम शहर के आज़ाद हो जाने से ईरान की बहादुर सेना, जियालों और शूरवीर जवानों ने उन बहुत से इलाकों को भी आज़ाद करा लिया जिन पर सद्दाम की बासी सेना ने कब्जा कर लिया था। इस प्रकार से कि सैनिक और प्रचारिक दृष्टि से ईरान अच्छी पोजीशन में आ गया था। रोचक बात यह है कि जब ईरान के बहादुर जवानों और सैनिकों ने खुर्रम शहर को आज़ाद कराया था तो लगभग 16,000 इराकी सैनिक हताहत व घायल हो गए थे, जबकि 19,000 इराकी सैनिकों को बंदी भी बनाया गया था। ईरान की इस्लामी क्रांति के सुप्रीम लीडर आयतुल्लाहिल उज़्मा सैयद अली खामनाई ने कुछ महत्वपूर्ण बिंदुओं की ओर संकेत किया और इराक ने ईरान पर जो युद्ध थोप रखा था उस काल को, यानी पवित्र प्रतिरक्षा काल को, सुप्रीम लीडर ने एक पूंजी बताया और कहा कि यद्यपि इस युद्ध के दौरान काफी भौतिक क्षति पहुंची और नुकसान हुए, परंतु इसके मुकाबले में 8 वर्ष के युद्ध से ईरानी राष्ट्र को जो आध्यात्मिक उपलब्धियां हासिल हुई हैं वो बहुत अधिक हैं। आयतुल्ला खामनाई इस संदर्भ में एक महत्वपूर्ण बात इमाम खुमैनी के बारे में कहते हैं कि जब इराकी सेना ने ईरान के इलाकों पर कब्जा किया तो इमाम खुमैनी ने निराश नहीं हुए, और जब ईरानी राष्ट्र ने इन इलाकों को आज़ाद करा लिया तो वो किसी घमंड में नहीं पड़े। उन्होंने कहा कि खुर्रम शहर को खुदा ने आज़ाद किया, इस्लामी क्रांति को खुदा ने कामयाब किया।
और वक्ति के खुर्रम शहर از دست رفت به وسیله متجاوزین عراقی امام مایوس نشد. اون وقتی هم که خرمشهر را رزمندگان ما با دلاوری و فداکاری خود گرفتند امام مغرور نشد، فرمود خرمشهر را خدا آزاد کرد.
इस्लामी क्रांति और इस्लामी व्यवस्था के वास्तुकार इमाम खुमैनी का कहना था कि जो सफलताएं मिल रही हैं उनके बारे में ये नहीं सोचना चाहिए कि ये हमारी मेहनत का नतीजा है, बल्कि इसमें ईश्वर की कृपा और उसकी देन व महिमा है।
इन खुदाए तबारक व तआला की इन पीरूजी हरा नसीब शुमा व नसीब मिल्लत शुमा करदा।
खुर्रम शहर की आज़ादी को ईरानी राष्ट्र के प्रतिरोध के एक गौरव के रूप में देखा जाता है और इसके विभिन्न मूल्यवान संदेश हैं। ईरानी राष्ट्र ने इराक द्वारा थोपे गए 8 वर्षीय युद्ध के दौरान अपनी वास्तविक शक्ति सिद्ध कर दी और दुश्मन और दुश्मन के समर्थक देशों और वर्चस्ववादी शक्तियों को ये बता दिया कि जिस समय और जिस स्थान पर ज़रूरी होगा वो उनके षड्यंत्रों को विफल बनाने के लिए डट जाएगी। ईरानी सेना के प्रमुख मेजर जनरल मोहम्मद बाकरी खुर्रम शहर की आज़ादी के दौरान मिलने वाले मौल्यवान अनुभवों की ओर संकेत करते हुए कहते हैं, ईरानी राष्ट्र 8 वर्षों तक प्रतिरोध करके इस वास्तविकता का प्रकाश बिखेर रहा है कि ईश्वर की मदद से और अपने और इस्लाम के शूरवीर जवानों की कुर्बानी देकर بڑی سے بڑی چنوتی و خطرے کو سنہرے اور اسٹریٹجک اوسروں میں بدلا جا سکتا ہے۔ یہی وجہ ہے کہ آج دن یعنی 3 خرداد ایرانی راشٹر کے اتہاس میں امر ہو گیا ہے۔ 3 خرداد کا دن خرم شہر کی آزادی کا دن ہے۔ یہ وہ دن ہے جو بہت سی باتوں اور گھٹناؤں کی یاد دلاتا ہے۔ جب خرم شہر آزاد ہوا تھا تو سورگیہ امام خمینی رحمۃ اللہ علیہ نے کہا تھا کہ خرم شہر کو ایشور نے آزاد کرایا ہے۔ سورگیہ امام خمینی رحمۃ اللہ علیہ نے اپنے سندیش میں جو یہ کہا تھا کہ خرم شہر کو ایشور نے آزاد کرایا ہے، تو اس سے بالکل صاف ہے کہ مہان ایشور کی سہایتا سے خرم شہر آزاد ہوا ہے۔ خرم شہر کا آزاد ہو جانا شیتریہ اور انتراشٹریہ استر پر راجنیتک اور سین سمیکروں کے پریورتن کا کارن بنا۔ ایرانی سینا نے خرم شہر کو آزاد کرانے کے لیے بیت المقدس نام کا جو آپریشن کیا تھا اس کا وشلیشن اور اس کے پرینام اچھی طرح اس بات کے سوچک ہیں کہ اس ایتہاسک گھٹنا نے اس کال میں وش واسیوں کو بڑا پاٹھ دیا تھا، اور اس وقت عام طور پر کوئی یہ نہیں سوچتا تھا کہ ایران کی اسلامی کرانتی اور اس میں ہونے والی مہتوپورن گھٹنائیں بھاوی پیڑھیوں کے لیے سیکھ بن جائیں گی۔ خرم شہر کی آزادی کیول ایک شہر کی آزادی نہیں ہے، بلکہ وہ ایرانی راشٹر کی شورویرتا، تیاگ اور بلیدان کی کہانی ہے، اور یہ بتاتی ہے کہ مہان و سرسرمت ایشور پر بھروسہ کر کے دنیا کی بڑی سے بڑی ورچسوادی سینا کو بھی مات دی جا سکتی ہے۔ جب خرم شہر آزاد ہو گیا اور پورے دیش میں خوشی کی لہر دوڑ گئی اور سارے دیش نے جشن منایا، تو اس اوسر پر مہان کمانڈر محمد جہان آرا کو کیسے فراموش کیا جا سکتا ہے؟ انہیں شردھانجلی دینے کے لیے جو گیت بنایا وہ امر ہو گیا کہ محمد نابودی بے بن شہر آزاد گشتے، خونے یاران پر سمر گشتے، یعنی محمد تم نہیں تھے کہ دیکھتے کہ شہر آزاد ہو گیا اور تمہارے دوستوں کا خون رنگ لایا۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کاریکرم۔
विश्व दर्पण।
दोस्तों, विश्व दर्पण लेकर आपकी सेवा में उपस्थित हैं। आज हम इसराइल से मुकाबले में फिलिस्तीनियों की जीत के विषय पर चर्चा करेंगे। अख्तर रिजवी का सलाम स्वीकार करें। फिलिस्तीनियों की ताबड़तोड़ जवाबी कार्रवाई की वजह से आखिरकार इसराइल ने युद्ध विराम पर सहमति जता दी और इस तरह से शुक्रवार सुबह 2 बजे से युद्ध विराम का ऐलान हो गया। इसराइल के साथ जंग में फिलिस्तीनियों की जीत के बाद पूरे फिलिस्तीन में जश्न मनाया गया और इस ऐतिहासिक जीत के दिन 10,000 फिलिस्तीनियों ने मस्जिद अक्सा में जुमे की नमाज अदा की। پہلے قبلے میں نماز ادا کرنے کے بعد فلسطینیوں نے ایک بڑی ریلی نکالی اور قدس کی تلوار نامک کارروائی میں جیت کا جشن منایا۔ دس مئی سے غزہ پر پاشوک حملوں کے دوران 243 فلسطینی شہید ہو گئے، جن میں مہیلاؤں اور بچوں کی سنکھیا بہت زیادہ ہے۔ ساری بربرتا کے باوجود آخرکار تل اویو نے فلسطینیوں کے پرتیرودھ کے سامنے گھٹنے ٹیک دیے اور یدھ ویرام پر سہمتی ویکت کر دی۔ بھارت کے پرسدھ ٹیکاکار قمر آغا کا کہنا ہے کہ اسرائیل جو سوچ رہا تھا اس کے وپریت اسے فلسطینیوں کی اور سے زوردار ٹکر کا سامنا ہوا اور یہی وجہ ہے کہ وہ فلسطینیوں کی شرطوں پر یدھ ویرام سویکار کرنے پر مجبور ہوا۔
دیکھیے، کئی وجہ ہیں۔ سب پہلی بات تو یہ کہ وہ جو سوچ رہے تھے جس طرح کی سپورٹ ان کو پوری دنیا سے ملے گی وہ نہیں ملی۔ دیکھیے، نہیں، پہلی دفعہ ان کے یہاں ڈویژن ہو گیا۔ کوئی اس وقت جنگ وہ لوگ نہیں چاہتے تھے، اس لیے کہ ان کی اکنامی کی بہت بری حالت ہے، اور دوسری COVID-19 میں پھنسے ہوئے ہیں، اور تیسری بات یہ تھی کہ وہاں بھی پبلک ڈیمانسٹریشن ہونے لگے تھے۔ اور میں یہ نہیں کہہ رہا کہ وہ اسرائیل کو وہ چھوڑ رہے ہیں یا ابینڈن کر رہے ہیں، ایسی کوئی بات نہیں، لیکن یہ کہ ان کے یہاں بھی آوازیں کافی اٹھنے لگی تھیں۔ تقریباً 25 کانگریس مین نے ڈیموکریٹک پارٹی کے کہا کہ سیز فائر کی بات کی، یا یہی نہیں بلکہ اس کو بھی اپوز کیا جو بائیڈن ایڈمنسٹریشن نے ملٹری ایڈ $745 million کی دینے کا وعدہ کیا تھا، اس کو بھی کہا کہ کوئی ضرورت نہیں ابھی دینے کی۔ دوسری بات یہ بھی ہے کہ ان کو یہ بھی لگ رہا تھا کہ اسرائیل جو ہے وہ اپنے مقاصد نہیں پورا کر پائے گا۔ 11 دن کا ٹائم دیا تھا، اس کے بعد اس 11 دن میں یہ کچھ نہیں کر پائے، اور جس طریقے سے اسرائیل نے اپنا ایئر پاور، نیول فورسز، پھر گراؤنڈ فورسز کا استعمال کرنے کے باوجود یہ نہیں کر پائے، تو ان کو لگا، اور حالانکہ بہت انہوں نے انفراسٹرکچر کو بہت نقصان پہنچایا اور بے گناہ لوگوں کو بہت مارا، 250 لوگ مرے جس میں زیادہ تر فلسطینی ہیں، اور بچے بہت مرے، عورتیں بھی مری بہت، اور اس ان کو لگا کہ ایک ہی طریقہ ہے اسرائیل کو بچانے کا کہ سیز فائر کو آگے بڑھایا جائے، اور سیز فائر کو نہیں۔ دوسری ایک بہت اہم بات یہ ہے کہ اس جنگ سے یہ طے ہو گیا کہ اسرائیل اپنی فوج کے ذریعے یہ جو اس کے اس جو فلسطینیوں کو نہیں دبا سکتا، اور یہ بالکل کنفرم ہو گیا ہے۔ اس سے یہ پہلی بار نہیں ہوا ہے، اس سے پہلے بھی 3-4 بار ہو چکا۔ حزب اللہ کو بھی وہ یہی کہتے تھے کہ ہم جائیں گے اندر لیتانی ریور تک جائیں گے اور بھی ختم کر دیں گے، حزب اللہ کا انفراسٹرکچر کچھ نہیں کر پائے۔ حماس کو بھی کئی بار غزہ پٹی پہ اٹیک کیا، کچھ نہیں کر پائے۔ حماس پھر دوبارہ 2-3 سال کے اندر دوبارہ سے اپنا انفراسٹرکچر بھی غزہ پٹی کا بنا لے گی اور دوبارہ کھڑی ہو جائے گی، تو فائدہ کیا اس بار بار جنگ کرنے سے؟
فلسطین کے اسلامی پرتیرودھ آندولن حماس کے پولت بیورو پرمکھ اسماعیل حلیہ نے ایک بیان میں اسلامی گڑتنتر ایران کی اور سے پرتیرودھ کی مدد کی سراہنا کی۔ اسماعیل حنیہ نے کہا، ہماری جنتا کے وبھن ورگوں کے دسیوں ہزار کی تعداد میں لوگ مسجد الاقصی کے سمرتھن میں اس پوتر استھل کی اور دوڑ پڑے تاکہ یہ بتائیں کہ مسجد الاقصی ہمارے لیے لال ریکھا کی حیثیت رکھتی ہے۔ انہوں نے اپنے بیان میں کہا کہ دنیا کے سوتنترتا پریمیوں اور اسلامی جگت نے بیت المقدس اور غزہ پٹی میں ہماری بہادری اور دھرتا دیکھی۔
انہ نصر الہی ربانی فی هذه المرحلہ العظیمہ۔
اسرائیلی منتری منڈل کے اس فیصلے پر اسرائیلی سنسد نے اپنا آکروش ویکت کیا اور یہ فلسطین کے ماتھے پر کلنک کا ٹیکا ثابت ہوا۔ زائنی شاسن کی اور سے یدھ ویرام کے اعلان کے بعد فلسطینی گٹوں نے اپنی جیت کا جشن منانا شروع کر دیا۔ حماس اور قسام بریگیڈ کے نیمنترن کے بعد بیت المقدس سہیت پشچمی کنارے اور غزہ کے فلسطینیوں نے سڑکوں پر نکل کر اپنی جیت کا جشن منایا۔ فلسطین کے اتہاس میں یہ پہلی بار ہے کہ جب غزہ پٹی اور بیت المقدس میں رہنے والے فلسطینیوں نے ایک ساتھ جشن منایا۔ آتنکواد زائن شاسن کے مقابلے میں شاندار جیت پر فلسطینیوں کو پوری دنیا کے سوتنترتا پریمیوں کی اور سے بدھائی سندیش دیے جا رہے ہیں۔ حزب اللہ نے اپنے بیان میں کہا کہ فلسطینیوں کی سیف القدس کاروائی نے ثابت کر دیا کہ اسرائیل کا آئرن ڈوم مکڑی کے جالے سے بھی کمزور ہے۔ فلسطینیوں کی جیت کا جشن ایران میں بھی منایا گیا۔
مرگ بر امریکا، مرگ بر امریکا، حیات من نزلہ۔
اسرائیل کی پراجے پر امریکی راشٹرپتی جو بائیڈن نے اسرائیلی پردھان منتری کو فون کر کے سانتوانا دی کہ وہ اسرائیل کے آئرن ڈوم کو مضبوط کرنے کے لیے اسرائیل کی مدد کریں گے۔ بھارت کے ورشٹھ ٹیکہ کار قمر آغا کا کہنا ہے کہ اس بار کی جنگ میں یہ ثابت ہو گیا کہ اسرائیل کا ڈیفنس سسٹم آئرن ڈوم پوری طرح سے بیکار سدھ ہوا، اور یہی وجہ ہے کہ امریکی راشٹرپتی نے اس کی مضبوطی پر بل دیا ہے۔
آئرن ڈوم بنائی گئی تھی بیسیکلی یوز ہی انہیں راکٹس کے لیے، وہ کرتے ہیں یہ شارٹ رینج اینٹی میزائل ڈیفنس سسٹم انہوں نے ڈیولپ کیا تھا، اور وہ ان کو دیکھیے اسرائیل ان کا بہت امپورٹنٹ ٹرسٹڈ الائی ہے، وہ اسرائیل کو کبھی نہیں چھوڑیں گے۔ اب یہ دیکھنا ان کو طے کرنا ہے کہ وہ کیا اسرائیل کو وہ کس طریقے سے، ابھی بھی اب کی بھی انہیں نے اسرائیل کو بچایا، اسی کی 11 دن 12 دن 15 دن اور 20 مہینے بھی لڑائی لڑتا تو اسرائیل کچھ نہیں کر پاتا۔ تو ان کو جب یہ لگا کہ اسرائیل کی جیت نہیں ہو رہی ہے، حماس اسی طرح سے مضبوط بن رہی ہے، اسرائیل کی پبلک اوپینین خراب ہو رہی ہے پورے دنیا میں، تو انہیں نے فوراً سیز فائر ریزولوشن اور اس کو بنا کے لیا ہے۔ اسرائیل کی وہ ملٹری سپیریارٹی مڈل ایسٹ میں وہ اسی طرح چاہتے ہیں کہ بنی رہے کہ سب سے پاورفل میں ایران کے خلاف کیوں ہے، ایران کے خلاف ایک وجہ سب سے بڑی ہے کہ ایران نے اسرائیل کی ملٹری سپیریارٹی کو چیلنج کر دیا ہے، ایک بہت پاورفل نیشن کی شکل میں ایمرج کر گیا ہے جو ان کو بالکل برداشت نہیں ہے۔ ٹرمپ صاحب نے اسی لیے اتنے سیریس اتنے سینکشنز لگائے، اتنے سب کچھ کیا اور سوچا تھا کہ شاید وہ مینج کر لیں گے سب چیزیں، ایران ان کی بات مان لے گا، لیکن نہیں ہو پایا۔
یہی نہیں، خود اسرائیل کے بھیتر سے بھی فلسطینی گٹوں کی سراہنا میں قصیدے پڑھے جا رہے ہیں، اور کہا جا رہا ہے کہ 11 دن کی لڑائی میں اسرائیلی سینا کو، جو پشچمی ایشیا میں خود کو سب سے طاقتور سینا کہا کرتی تھی، ایک بھی کامیابی نہیں مل پائی۔ حماس کو جو کامیابیاں ملی ہیں ان کا گن پانا مشکل ہو رہا ہے۔ اسرائیل ٹوڈے اخبار لکھتا ہے کہ حماس کے پاس اب راجنیتک پٹل پر بھی بڑی کامیابی ہے، اور وہ اس سمے فلسطینیوں کے بیچ سب سے لوکپریہ آندولن ہے۔ حماس نے فلسطین مدے کو اسرائیل کے سامنے سب سے بڑے مدے کے روپ میں لا کر کھڑا کر دیا ہے۔ اسرائیل یہ سندیش دینے کی کوشش کر رہا تھا کہ وہ فلسطین مدے کو حاشیے پر ڈال کر آگے بڑھنے میں سکشم ہو گیا، مگر اب سب کچھ الٹ گیا۔ दोस्तों कार्यक्रम का समय यहीं पर समाप्त होता है, हमें अनुमति दें।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओं अभी आप साप्ताहिक कार्यक्रम विश्व दर्पण सुन रहे थे। अब समय हो चला है आपसे विदा लेने का, लेकिन चलते चलते आज के मुख्य समाचारों पर एक बार फिर नजर डालते हैं। फिलिस्तीनी नेताओं के नाम जवाबी खत में ईरान की इस्लामी क्रांति के वरिष्ठ नेता आयतुल्लाहिल उज़्मा सैयद अली खामेनेई ने महत्वपूर्ण भविष्यवाणी की है। तेहरान का कहना है कि अमेरिका के बाइडेन प्रशासन को ट्रंप की ईरान विरोधी नीति से पीछे हटना ही होगा। फिलिस्तीनी गुटों ने इसराइल को चेतावनी दी है कि फिर से युद्ध की आग भड़क सकती है, और एक इसराइली जनरल ने भी स्वीकार किया है कि गजा युद्ध में ज़ायोनी शासन हार गया है। तो श्रोताओं हमारा ये प्रसारण आप शॉर्टवेव में 31 मीटर बैंड बराबर 9510 किलोहर्ट्ज़ पर सुन रहे थे। हमें आशा है कि हमारा आज का प्रसारण भी आपको पसंद आया होगा। कार्यक्रमों के बारे में अपने विचारों और प्रतिक्रियाओं से हमें अवश्य अवगत करवाइएगा। पत्र व्यवहार के लिए हमारा ईमेल एड्रेस है hindi@ws.irib.ir, जबकि आप हमारी वेबसाइट पर भी विजिट कर सकते हैं जिसका पता है parstoday.com/hi। तो दोस्तों इसी के साथ रेडियो तेहरान की ये सभा यहीं पर समाप्त होती है। हसन अब्बास और साथियों को अनुमति दीजिए। खुदा हाफिज। Thank you.